नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम रेडियो स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
बजारमा 1,500 र 100 दरका नक्कली नोटको बिग बिगी, सक्कली र नक्कली नोट चिनेर कारोबार गर्न राष्ट्र बैंकको आग्रह।
धरानको डेंगू प्रभावित क्षेत्रमा रोग फैलन नदिन अभियान सुरु, लामखुट्टे सहित लामखुट्टेका अण्डा र लार्वा मार्ने काम हुँदै।
यहाँ चाहिँ अर्ली वार्निङ रिपोर्टिङ सिस्टम भन्ने छ, त्यो सिस्टम अनुसारले हामीले उहाँलाई ट्र्याकिङ गरेका छौँ र अहिले नियन्त्रणमा छ।
सोलुखुम्बुको छिस्काममा प्रहरी चौकीमा आक्रमण नभएको गृह मन्त्रालयको भनाई, सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति नभएको विप्लव समूहको प्रतिक्रिया।
भारतमा चालक दलका सदस्य सहित 13 जना यात्रु चढेको विमान सम्पर्कविहीन, दिउँसोदेखि हराएको विमान अझै सम्पर्कमा आएन।
र विश्वकप क्रिकेटमा इङ्ल्यान्ड पाकिस्तानले दिएको 349 रनको लक्ष्य पछ्याउँदै।
सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने।
*14#15# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
सपना बन्दैछ ठुला, अधुरा चाहना हुँदैछ पुरा। यही देशमा मेरो स्वदेशमा गर्नु छ काम, अब कुनै केही चाह जन्मै चाह हुर्के, ल्याउनु छ समृद्धि अब त्यही।
समृद्धिको लागि सिभिल ब्याङ्क।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। बजारमा 1,500 र 100 रुपियाँ दरका नक्कली नोटको बिगबिगी भएको भन्दै नेपाल राष्ट्र बैंकले जानकारीमूलक सामग्री सार्वजनिक गरेको छ। नक्कली र सक्कली नोट नचिनेर धेरै ग्राहक झुकिएको भन्दै राष्ट्र बैंकले नोटमा रहेका सुरक्षण विशेषता सम्बन्धी जानकारीमूलक सामग्री सार्वजनिक गरेको हो। नोटमा रहेको पानी छाप, सुरक्षण धागो र समात्ने क्रममा सक्कली र नक्कली नोटमा हुने भिन्नता समेटेर नेपाल राष्ट्र बैंकले जनचेतनामूलक सामग्री सार्वजनिक गरेको छ। नक्कली नोट र सक्कली नोटमा हुने भिन्नता बारेको विस्तृत खबर उज्यालो online.com पढ्न र हेर्न सकिनेछ।
धरानमा डेंगू रोगको संक्रमण फैलिएको छ। धरानमा मात्रै अहिले डेंगूका 75 जना बिरामी देखिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ। इटहरीमा पनि केही दिन अघि 1 जनामा डेंगूको संक्रमण भेटिएको थियो। धरान क्षेत्रमा डेंगू रोगको खतरा बढेपछि सतर्कता समेत अपनाउन थालिएको छ। डेंगू प्रभावित धरानमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोलीले काम थालेको छ। टोलीले थप ठाउँमा डेंगू फैलन नदिन खोज र नष्ट गर अभियान थालेको छ। यसै विषयमा साथी विनय नेउपानेले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत लीला विक्रम थापालाई डेंगू रोग नियन्त्रणको लागि भइरहेका अन्य प्रयास बारेमा सोध्नु भएको छ।
डेंगू किट भन्छ, टेस्ट गर्नको लागि त्यो परीक्षण पोजिटिभ छ अथवा नेगेटिभ छ भनेर परीक्षण गर्नको लागि हामीले तुरन्तै यहाँबाट टेस्ट किटहरू त्यहाँ स्वास्थ्य कार्यालय सुनसरीमा पनि पठायौँ र धरानमा बिपिकेएचएस धरानमा पनि हामीले 500 स्वास्थ्य कार्यालयमा 100 किट र त्यो धरानमा चाहिँ 500 किट भनेर 600 किट हामीले तुरन्त पठायौँ र हामीले यो टेक्निकल सपोर्टको लागि कसरी गर्ने, कसरी के गर्न जाने भनेर हाम्रो यो प्रत्येक दिन यहाँ चाहिँ उहाँहरूले अपडेट पनि गर्नुहुन्छ र हामी सोध्छौँ पनि। हाम्रो यहाँ चाहिँ अर्ली वार्निङ रिपोर्टिङ सिस्टम भन्ने छ, त्यो सिस्टम अनुसारले हामीले उहाँलाई ट्र्याकिङ गरेका छौँ र अहिले नियन्त्रणमा छ र आउने केसहरूको जुन पोजिटिभ भएका केसहरूलाई पनि उपचार भइसकेको छ।
अब अरू ठाउँमा चाहिँ नफैलियोस् भनेर तपाईँहरूले के गर्दै हुनुहुन्छ?
अन्यत्र ठाउँमा नहुनको लागि पनि अब यो एउटा यो चाहिँ सिजन हो, अब यो बर्खाको पानीहरू पर्न लागेको छ र अब हामीले खास डेङ्गु चाहिँ पानी हामीले चाहिँ पानी स्टोर गर्ने घरमा अब अहिले यहाँ जुन हाम्रो नेपालको परिस्थिति अनुसार पानीको अभाव विभिन्न भाँडामा पानी स्टोर गर्ने नछोपिकन राख्ने गर्दाखेरि चाहिँ त्यो जुन लामखुट्टेले चाहिँ सफा पानीमा डेङ्गुको जुन त्यसले चाहिँ सफा पानीमा फुल पार्छ र उसले ब्रिडिङ गर्ने र ब्रिडिङ गरेर एकपछि अर्को एकपछि अर्को यसरी फैलिएर चाहिँ त्यो प्रभावित हुने यसको चाहिँ एउटा यो नेचर हो। यो नहोस् भन्नको लागि हामीले अब विभिन्न रेडियो मार्फत, पत्र पत्रिका मार्फत र हाम्रा एफएम छन्, वेबसाइट मार्फत चाहिँ हामी यसरी सूचनामूलक सन्देशहरू चाहिँ प्रसारण गरिरहेका छौँ।
उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत लीला विक्रम थापा। डेंगू रोग एक प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो। यो रोग एडिज एप्टिडाइज र एडिज एप्लोपिट्स जातको पोथी लामखुट्टेबाट सर्छ। यो जातका लामखुट्टेले दिउँसोको समयमा मात्र टोक्ने गर्छ। रुवाखोकी लाग्ने, उच्च ज्वरो आउने, टाउको दुख्ने, मुटुको धर्कन कम हुने, रातो आँखा हुने, जोर्नीहरू दुखाइ हुने, बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षण देखिए डेंगु भएको हुन सक्ने डाक्टरहरूले बताएका छन्।
जनकपुर अञ्चल अस्पतालमा आएका बिरामीलाई निजी क्लिनिकमा पठाएर कमिसन खाने दुईजनालाई प्रहरीले पक्रेको छ। जनकपुर धाम उपमहानगरपालिका 10 मनोज यादव र सिराहा नगरपालिका 11 घर भई अहिले जनकपुर बस्ने सञ्जय कामतीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूमाथि बिरामीलाई बाटोमा छेकेर फकाइफुलाई निजी अस्पताल र क्लिनिकमा पठाएर कमिसन लिने गरेको आरोप लागेको छ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका 3 छेस्काम प्रहरी चौकीमा आक्रमणको प्रयास नभएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जिल्लाबाट माग भए अनुसार थप सुरक्षा फौज पठाएको सत्य भए पनि सार्वजनिक भएको हल्ला जस्तो घटना नभएको उज्यालोलाई बताउनुभयो। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राणा मगरले पनि छेस्काममा विप्लव समूहको गतिविधि बढेको सूचनाका आधारमा सुरक्षा सतर्कता अप्नाएको बताउनुभयो। उहाँले गएराती आक्रमणको प्रयास नभएको बताउनुभयो। महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले गाउँमा केही दिन अघिदेखि नौला मानिसको चहल पहल बढेको सूचनाका आधारमा सुरक्षा सतर्कता बढाइएपछि आक्रमणको प्रयास र प्रहरीले चौकी छाडेको भन्ने कुरा सत्य नभएको बताउनुभयो। छेस्काममा विप्लव समूहको गतिविधि बढेको सूचना पाएपछि सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा आफै छेस्काम जानुभएको छ भने प्रदेशबाट पनि थप जनपद र सशस्त्र प्रहरी लगिएको छ। यसैबीच नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पारेको छ। पार्टीका प्रवक्ता खड्ग प्रसाद विश्वकर्मा प्रकाण्डले विज्ञप्ति निकालेर सोलुखुम्बुमा आफ्नो पार्टीले प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको भन्ने समाचारमा सत्यता नभएको पनि दावी गर्नुभएको छ।
लोकसेवा आयोगको विज्ञापनको विषयलाई लिएर संसदीय समितिका सांसद र आयोगका पदाधिकारी बीच विवाद भएको छ। आज बसेको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्यहरू र आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली बीच चर्काचर्की भएको हो। समितिका सदस्यहरू उमेश कुमार सिंह, ब्रिजेश कुमार गुप्ता, राम सहायक प्रसाद यादवले अधिकार केन्द्रीय शासन सत्ताबाट बाहिर नजाओस् भन्ने मनसाएका साथ संविधान विपरीत विज्ञापन आह्वान गरिएको धारणा राखेपछि आयोगका अध्यक्ष मैनालीले संसदले नै बनाएको कानून अनुसार आयोग चलेकाले आयोगले बेइमानी नगरेको दावी गर्नुभयो।
हामीले जे ऐनमा छ त्यो अनुसार गर्यौँ। सेपरेट युनिट हो भने चाहिँ संविधानका 3 विरोधाभासपूर्ण धाराहरू म यहाँ प्रश्न गर्न चाहन्छु। संविधानको धारा 226 गाउँसभा नगरसभाले अनुसूची 8 र अनुसूची 9 बमोजिमको सूचीमा उल्लेखित विषयमा आवश्यक कानून बनाउन सक्ने यसको प्रक्रिया प्रदेश कानुनले त्यो अनुसूची 8 चाहिँ स्थानीय सेवाको व्यवस्थापन हो, त्यो स्थानीय तहको अधिकार क्षेत्रमा पर्छ भने संविधानको धारा 227 चाहिँ फेरि यसको ठिक उल्टो व्यवस्था के गर्यो। कर्मचारीको अन्य व्यवस्था प्रदेश कानुनको पनि भनेछ यसको अर्थ के भयो भने कर्मचारी सम्बन्धी कानुनले प्रदेश उसले बनाउने माफौ दफाले स्थानीय तहलाई नै बनाउने।
आयोग सधैँ संसदप्रति उत्तरदायी हुने र संसदका निर्देशन स्वीकार गर्ने भन्दै आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले विज्ञापन सम्बन्धी विवादमा चाँडो निर्णयमा पुग्न समितिलाई आग्रह गर्नुभयो। आयोगले जेठ 15 गते 9161 पदका लागि आह्वान गरेको विज्ञापन संविधानले प्रत्याभूत गरेको समावेशी समानुपातिक सिद्धान्त अनुसार नभएको भन्दै संसदमा कुरा उठेपछि समितिले त्यसबारे आयोगसँग छलफल गरेको हो।
आगामी आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटमाथि बचाउ र विरोध शुरू भएको छ। संविधानको मर्म विपरीत बजेट आएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसदले विरोध जनाएका छन् भने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदले बजेटको बचाउ गरेका छन्। आजको प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले व्यापार घाटा भयावह बन्दै गएको, राजस्व संकलनको काम उत्साहजनक नभएको अवस्थामा आर्थिक वृद्धि दर 8.5% पुर्याउने बजेटको लक्ष्य ल्याउन नसक्ने दावी गर्नुभयो। दस महिना यताको सरकारी तथ्याङ्कले 11 खर्ब भन्दा धेरै व्यापार घाटा देखिएको भन्दै उहाँले बजेटमा त्यसलाई न्यूनीकरण गर्दै लैजान सक्ने अवस्था नरहेको बताउनुभयो। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले संविधान सम्मत ढंगले बजेट ल्याएको दावी गर्नुभयो। लोक कल्याणकारी राज्यको अवधारणा अनुसार सरकारले सामाजिक सुरक्षा भत्ता बढ़ाउने काम गरेकोमा समर्थन गर्नुपर्नेमा विरोध गरिएकोमा उहाँले आपत्ति जनाउनुभयो। बजेटले राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकता दिएर देशको उच्च आर्थिक वृद्धि दर कायम गर्ने लक्ष्य लिएको पनि उहाँले बताउनुभयो।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओइ रेनु, मैले आज चिप्स ल्याएको छु, खाँदै जाउँ ल बाटोमा। मलाई त कस्तो अर्कै गन्ध आयो त मुनिका यो चिप्समा।
हो हो, कस्तो पुरानो जस्तो गन्ध छ है, खोइ प्याकेट दे त हेरौँ। ओहो, यसको त उपभोग्य मिति सकिएको नै 1 महिना भइसकेको रहेछ त।
ध्यान राखौ, तपाईँ पनि यसरी झुकिन सक्नुहुन्छ, त्यसैले कुनै पनि खाद्य वस्तु खरिद गर्नु अघि त्यसमा उल्लेखित उत्पादन मिति र उपभोग्य मिति अनिवार्य रूपमा हेर्ने गरौं। र यदि कसैले म्याद नागेका खाद्य वस्तु बिक्री वितरण गरेको पाइएमा तपाईँले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा माताहतका कार्यालयहरूमा त्यसको उजुरी पनि गर्न सक्नुहुन्छ।
हामी सबैको सरोकार, खाद्य स्वच्छता र गुणस्तर।
खाद्य स्वच्छता तथा गुणस्तर अभियान, नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले बजारमा 1,500 र 100 दरका नक्कली नोटको बिगबिगी, सक्कली र नक्कली नोट चिनेर कारोबार गर्न राष्ट्र ब्याङ्कको आग्रह, धरानको डेंगु प्रभावित क्षेत्रमा रोग फैलन नदिन अभियान शुरू, लामखुट्टे सहित लामखुट्टेका अण्डा र लार्भा मार्ने काम हुँदै लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। 20 वर्ष अघिसम्म नेपालले विदेश निर्यात गर्ने मुख्य वस्तु तयारी पोसाक थियो। संसारका धेरै देशमा नेपालको तयारी पोसाक पुगेको हुन्थ्यो। तयारी पोसाकले हजारौंलाई रोजगारी दिएको थियो भने नेपालको व्यापार घाटालाई सन्तुलनमा राखेको थियो। तर पछिल्लो समय यो उद्योग थला परेको छ। उद्योग घट्दै गएका छन्, निर्यात घटेको छ अनि कामदार पनि खासै छैनन्। थला परेको तयारी पोसाक उद्योगलाई फेरि जगाउन सरकारले सिमाना विशेष आर्थिक क्षेत्रमा गार्मेन्ट प्रशोधन क्षेत्र बनाएर सञ्चालनको तयारी थालेको छ। तर यो पर्याप्त नभएको व्यवसायीहरूको गुनासो छ। अर्जुन पोखरेलको रिपोर्ट।
400 वटा गार्मेन्ट इन्डस्ट्री थिए, अमेरिकामा मात्रै 10 ट्रिलियनको एक्सपोर्ट भइरहेको थियो। पछि नेपाल धेरै तल गयो र हामीले त्यति राम्रो गर्न सकेनौ।
अर्थविद डाक्टर शंकर शर्मा हो। 2052 सालदेखि 2059 सालसम्म नेपालमा तयारी पोसाकको लागि स्वर्ण युग थियो। त्यति बेला तयारी पोसाकका 400 वटा ठूला उद्योग र 1200 शाखा थिए, जहाँ 4,50,000 जनाले रोजगारी पाएका थिए। 2059 सालमा अमेरिकामा मात्रै 10 अर्ब रुपियाँको तयारी पोसाक निर्यात भएको थियो। कुल निर्यात 38 अर्बको हाराहारीमा थियो। सबैभन्दा ठूलो उद्योग र निर्यात हुने वस्तुमा तयारी पोसाक नै थियो। तर तयारी पोसाकको त्यस्तो जमजमाउँदो युग धेरै टिकेन, ओह्रालो लाग्दै गयो। अहिले त जम्मा 50-60 वटा मात्रै ठूला उद्योग छन्। निर्यात पनि वार्षिक जम्मा 6-7 अर्ब रुपियाँ मात्रै हुन्छ। तयारी पोसाकको यस्तो टिठलाग्दो अवस्थालाई फेरि उकास्न 12 को सिमरामा निर्माण भइरहेको विशेष आर्थिक क्षेत्र सेजभित्र गार्मेन्ट प्रशोधन केन्द्र जीपीजेटको निर्माण गरिएको छ, जहाँ 35 वटा उद्योग खोल्न सकिन्छ। केही समस्या देखिए पनि गार्मेन्ट प्रशोधन केन्द्रले तयारी पोसाकमा फेरि सकारात्मक परिवर्तन ल्याउने बताउनुहुन्छ विशेष आर्थिक क्षेत्र सेजका कार्यकारी निर्देशक चण्डिका भट्ट।
गार्मेन्ट प्रशोधन क्षेत्र सञ्चालनको क्रममा छौँ, त्यसलाई द्रुत गतिमा अगाडि बढाउन सक्छौँ, त्यहाँ लगानी ल्याउन सक्छौँ, भित्राउन सक्छौँ भन्ने किसिमका चाहिँ सुधार गर्दै परिष्कृत गर्दै परिमार्जन गर्दै जतिसक्दो चाँडो यसलाई सञ्चालनमा ल्याउने देशको समग्र आर्थिक विकासमा लेखेव पुर्याउनेछ।
सिमानाको विशेष आर्थिक क्षेत्र सेजमा गार्मेन्ट प्रशोधन केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ, जहाँ एकद्वार प्रणालीबाट उद्योग खोल्न चाहिने सबै सेवा दिइन्छ। उद्योग स्थापना गर्न ठाउँ बुकिङको लागि आह्वान पनि भइसकेको छ, तर अहिले उत्पादन लागत बढेको छ, कच्चा पदार्थ जम्मै आयात गर्नुपर्छ, विदेशी कपडासँग प्रतिस्पर्धा गर्न गाह्रो छ, समुद्रसँग जोडिएको देशको तुलनामा नेपाल जस्ता भूपरिवेष्ठित देशमा ढुवानी झण्डै 28% महँगो छ। लामो समय गार्मेन्ट उद्योग धाराशायी भएकोले कामदारको पनि अभाव छ। त्यहीमाथि सरकारले गार्मेन्ट प्रशोधन केन्द्रको भाडा पनि महँगो तोकेको बताउनुहुन्छ तयारी पोसाक उद्योग संघका अध्यक्ष चण्डी अर्याल।
जीपीजेटमा हामी जान तयार छौँ, तर यहाँ हाम्रो सानो कुरा छ, 150 भाडा दर 20 रुपियाँमा ल्याउँदाखेरि हामी महँगो भनेको छौँ। मैले यो भाडा दर 5 रुपियाँ गरिदिनुहोस् भनेर उहाँलाई निवेदन गरेको के छ, आँखा चिम्ने जस्तो 5 रुपियाँ एउटा प्याकेट लिएर जाउँ कि हामी इन्टरनेसनली एउटा प्याकेट लिएर जाउँ।
तयारी पोसाक उत्पादनलाई फेरि पनि उकास्न सरकारले केही त गर्न थालेको छ, तर यो पर्याप्त नभएको व्यवसायको कुरालाई पनि सुनेर काम अघि बढाएमा 17 वर्ष अघिको सुवर्ण युग फर्काउन साह्रै गाह्रो पनि छैन।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। बुढी गण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्र आरूघाट खहरी लगायतका स्थानीय बासिन्दाले आयोजना क्षेत्रको मुआवजा तत्काल उपलब्ध गराउन सरकारलाई दबाव दिएका छन्। संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज काठमाडौँमा गरेको कार्यक्रममा आयोजना सरोकार समितिका संयोजक हरिराम ढकालले अब पनि मुआवजा वितरण नगरिए सरकार विरूद्ध कडा आन्दोलनमा लाग्ने चेतावनी दिनुभयो। समितिले आयोजनाको क्षमता 1200 मेगावाटबाट घटाउने चर्चा भइरहेको भन्दै उहाँले त्यसो गरे आयोजना बन्न नै नदिने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले भने आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने गरी आयोजनाको जग्गाको मुआवजा वितरणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको छ। स्थानीय तहमा राजनीतिक समझदारी नभएकै कारण आयोजनाको जग्गाको मुआवजा वितरणको काममा ढिलाइ भएको उहाँको भनाई थियो।
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ग्वाटेमाला, बेल्जियम, इरान र अजरबैजानका गैर आवासीय राजदूतहरूले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। यसैबीच राष्ट्रपति भण्डारीले थाइल्याण्डका लागि नेपाली राजदूत गणेश प्रसाद ढकाललाई पनि पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ।
गएको वैशाख महिनामा झण्डै 49,000 नेपाली वैदेशिक रोजगारीका लागि गएका छन्। 48,756 जना वैदेशिक रोजगारीमा गएका र यसमध्ये 45,878 जना पुरुष र 2,878 जना महिलाले अन्तिम श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ। अन्तिम श्रम स्वीकृति लिनेमा धेरैजसो अध्यक्ष कामदार छन्।
नेपालमा सार्क युवा वैज्ञानिकहरूको सम्मेलन हुने भएको छ। प्रदेश नम्बर 3 उद्योग पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागले पर्सि 22 र 23 गते ललितपुरमा सार्क युवा वैज्ञानिकहरूको सम्मेलन गर्ने जनाएको हो। सार्क क्षेत्रमा भएका विज्ञान र प्रविधिको उपलब्धिको अनुभव साटासाट गर्ने उद्देश्यले सम्मेलन गर्न लागि सम्मेलन आयोजक समितिका संयोजक डाक्टर दीपक अर्यालले जानकारी दिनुभयो। सम्मेलनमा जर्मनी, बेलायत, फिनल्याण्ड सहित देशका प्रतिनिधि सहभागी हुनेछन्।
हिजो झण्डै 14 अङ्कले गिरावट आएको शेयर बजार आज पनि घटेको छ। परिसूचक आज झण्डै 13 अङ्कले घटेर 1292.84 बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कारोबार हुने सबै समूहको उपसूचक आज घटेको छ। आज कारोबार रकम पनि घटेको छ। हिजो 75,32,00,000 रुपियाँ बराबरको कारोबार भएकोमा आज 69,78,39,000 रुपियाँ बराबरका 21,76,000 कित्ता शेयर किनबेच भएको छ।
आज अन्नपूर्ण हिमाल आरोहण दिवस दिवसका अवसरमा ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टान पश्चिमाञ्चल क्षेत्रीय संघले विभिन्न कार्यक्रम गरेको छ। सन् 1950 जुन 3 तारिकमा फ्रान्सका मौरिस हार्जोगले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको दिनको सम्झनामा अन्नपूर्णको गरिमा र महत्वलाई बचाउन विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिएको छ। 8,091 मिटर अग्लो अन्नपूर्ण हिमाललाई हिमाल आरोहणको क्षेत्रमा जेठो हिमाल मानिन्छ, तर सगरमाथाभन्दा उचाइ कम भएकोले पहिलो पटक आरोहण भए पनि चर्चा पाउन नसकेको पर्यटन व्यवसायीहरूले बताएका छन्।
सीधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हात देखाउँदै लाउरे दाइले जङ्गलको बीचको ढुङ्गामा बसेर मस्तले चुरोट तानेको लाजै नमानी।
ए हो त नि, कालो चस्मा ढल्काएर तान्दैछन्, हेर न चुरोटको ठुटो फाल्ने स्टाइल पनि लाउडे स्टाइल पो छ त।
तर अहिले त सार्वजनिक स्थलमा यसरी चुरोट खान पाइँदैन नि। तर लाउरे जस्तो मान्छेलाई कसले के
गर्को चुरोटले बोनमा डराउनु पो सल्क्यो त।
ए लाउरे दाई आगो सल्क्यो छिटो
निभाउनुहोस्।
तपाईँ जस्तो देश खाएर शेष भएको मान्छेले पनि चुरोट खाएर जथाभावी चुरोटको ठुटो फाल्नु हुँदैन भन्ने थाहा छैन। हामीले नदेखेको भए यहीँबाट बोन डढिन सुरु हुन्थ्यो।
ठिक छ नि त हो, तिमीहरूले आज मेरो आँखा खोल्थ्यौ।
तपाईँ हाम्रो सानो लापरवाहीले डढेलो लागेर अमूल्य वन सम्पदा नष्ट हुन सक्छ। त्यसैले आगोजन्य वस्तुको प्रयोग गर्दा सावधानी अपनाऊ। वन डढेलोबाट अमूल्य वन वन्य जन्तु र वातावरण जोगाऊ।
वन तथा भू संरक्षण विभाग, बबर महल, काठमाडौँ।
हेलो, सुप्रिम इभेन्ट सोल्युसन।
सुन्नुहोस् न, मेरो घरमा बिहा हुँदैछ। सुप्रिम इभेन्ट सोल्युसनबाट के कस्तो सेवा पाउन सकिएला?
सुप्रिम इभेन्ट सोल्युसनबाट विवाह, एनिभर्सरी, बर्थडे तथा कुनै पनि औपचारिक कार्यक्रमहरूका लागि चाहिने सबै सामानहरू, स्टेज, टेन्ट, विभिन्न थरीका लाइट, साउन्ड सिस्टम, चाहिएको जस्तो फूल र कपडाको डेकोरेशन, भिडियो तथा फोटोग्राफी, लाइभ ब्यान्ड, डान्सर अनि डिजे तथा चिल्ड्रेन म्याजिक सो, गेम्स जस्ता विभिन्न सेवाहरू उपलब्ध गराउँछौ।
ओहो, यहाँबाट त सबै किसिमका सुविधाहरू उपलब्ध हुँदो रहेछ त। अब हामीलाई थप टेन्सन नै हुने भएन।
हजुर, हामी कहाँ यहाँहरूको लागि चाहिने सबै सेवा सुविधाहरू उपलब्ध छन्।
धन्यवाद सुप्रिम इभेन्ट सोल्युसनलाई मेरो समयको बचत गरिदिनु भएकोमा।
हजुरलाई पनि धन्यवाद हामीलाई सेवा गर्ने मौका दिनुभएकोमा।
थप जानकारीका लागि सुप्रिम इभेन्ट सोल्युसन सानेपा, मोबाइल 98644975, 98644975 सम्पर्क गर्नुहोस् अनि हामी तुरुन्तै हजुर कहाँ नै आउनेछौँ। फेसबुक पेजमा सुप्रिम इभेन्ट सोल्युसनबाट पनि हेर्न सक्नुहुन्छ।
जहाँ हुन्छ सुप्रिम इभेन्ट सोल्युसन, त्यहाँ हुन्छ गजबको कार्यक्रम बिना टेन्सन।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। आउँदो बिहिबारदेखि काठमाडौँमा हुने तेस्रो हिमालयन ट्राभल मार्टको तयारी पूरा भएको छ। आयोजक पेसिफिक एसिया ट्राभल्स एसोसिएसन नेपाल च्याप्टर अर्थात पाटा नेपालले जुन 6-9 तारिकसम्म काठमाडौँको सोल्टी होटलमा हुने मार्टको तयारी पूरा भएको जनाएको छ।
चितवनमा अनुमति बिना खुलेको एउटा क्रसर उद्योग स्थानीय प्रशासनले बन्द गराएको छ। दुईजना पक्राउ परेका छन्। नदीजन्य वस्तु अनियन्त्रित तवरले उत्खनन गरी अनुमति बिना क्रसर खोलेको आरोपमा जुगेडीमा रहेको न्यामको क्रसरमा प्रशासनले ताला लगाएको हो। जिल्ला समन्वय समितिको अगुवाईमा समन्वय प्रमुख जिल्ला अधिकारी सहितको टोलीले क्रसरमा ताला लगाउनुका साथै कर्मचारी सागर श्रेष्ठ र काजी भण्डारीलाई पक्राउ गरेको हो।
रसुवाको मैलुङ स्याफ्रु सड़क खण्डको गुनचेतमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ, तीनजना घाइते भएका छन्। पोखराबाट रसुवाको गोलजुङका लागि छुटेको 12-10-58-20 नम्बरको जीप पल्टिएको, दुर्घटनास्थलमा प्रहरीको टोली पुगेको र उद्धारको प्रयास भइरहेको छ।
पाल्पाको निस्ती गाउँपालिकाभित्रका प्रधान अध्यापकलाई मगर भाषा सिकाउन थालिएको छ। गाउँपालिकाभित्रका 54 विद्यालयका प्रधान अध्यापक तालिममा सहभागी छन्।
खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले माटो परीक्षण शुरू गरेको छ। माटो उपयुक्त बाली लगाउनका लागि सबै ओडाको माटो परीक्षण थालेको गाउँपालिकाले जनाएको छ।
लागु औषध खैरो हिरोइन सहित दाङमा तीनजना पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लक्ष्मण सापकोटा, बाँकी नेपालगंजका गुड्डू कवरिया र रूक्सार कवरियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूका साथबाट 180 ग्राम खैरो हिरोइन र एउटा गाड़ी बरामद गरिएको प्रहरीले जनाएको छ।
पाँचतर प्रहरीले 15 वर्षकी शीतल योङहाङको हत्या गरेको अभियोगमा पक्राउ परेका दुईजनालाई आज सार्वजनिक गरेको छ। हिलिहाङ गाउँपालिका 4 पञ्चमीकी शीतलको गएको वैशाख 29 गते बेलुकी हत्या गरेको आरोपमा पक्राउ परेका 19 वर्षका पदम तामाङ र भगीरथ बास्तोलालाई आज सार्वजनिक गरिएको हो।
गोर्खाको पालुङटार नगरपालिकाले नागरिकका गुनासा र सुझाव संकलन गर्न हेलो मेयर सेवा शुरू गरेको छ। नगरपालिकाको समग्र विकासमा नगरवासी तथा अन्य क्षेत्रका व्यक्तिको राय, सुझाव र गुनासो सिधै नगर प्रमुखसँग राख्न सक्ने गरी हेलो मेयर सेवा शुरू गरेको सूचना प्रविधि इन्जिनियर अशोक बाबु श्रेष्ठले जानकारी दिनुभयो।
पर्सि बुधबारदेखि काठमाडौँको भ्रेकुटी मण्डपमा 30 राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी हुने भएको छ। प्रदर्शनीमा 17 जिल्लाका घरेलु उत्पादनहरूको झण्डै 200 स्टल रहनेछन्। प्रदर्शनीको 1,50,000 भन्दा धेरैले अवलोकन गर्ने तथा 5 करोड़ रुपियाँ भन्दा धेरैको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।
मेरो पनि भन्नु छ।
सोलुखुम्बुमा विप्लव समूहले प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको सार्वजनिक भएको खबरमा धेरै साथीहरूले आफ्नो विचार राख्नु भएको छ।
विनोद गेवाली भन्नुहुन्छ, प्रहरी चौकी छोडेर भाग्नेहरूले सफलता प्राप्त गरेकी धपाउनेले, फेरि देश गृहयुद्धमा फस्ने डरलाग्दो अवस्था देखियो, अब देशले युद्ध थेक्न सक्दैन।
लक्ष्मण अर्याल पनि द्वन्द हुनुहुँदैन भन्ने पक्षमा लेख्नुहुन्छ, छोरा छोरीले त समृद्ध नेपाल देख्न पाउलान् भनेको त फेरि यस्तै यस्तै समाचार आउँछ, देश खोक्रो भइसक्यो, द्वन्दले नै समस्या समाधान हुन्छ भन्ने मानसिकता नै गलत छ।
कमल प्रसाद तिमल सिन्हाको जिज्ञासा छ, विप्लव आफैमा शक्तिशाली हुन् कि सरकारले उसलाई शक्तिशाली भनेर प्रचार गरिरहेको हो, नबुझेको कुरा।
खड्का राजु पनि द्वन्दको बाटो गलत छ भन्दै विप्लव समूहलाई आग्रह गर्दै लेख्नुहुन्छ, सक्छौ भने देशको लागि लड, सारा नेपालीका लागि लड, सच्चा देशप्रेमी हौ भने भ्रष्टाचारी नेता विरूद्ध आवाज उठाऊ, नागरिकलाई नै किन डर र त्रास देखाउँछौ।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू टेकमान साखे र सञ्जिता देवकोटा। नेपाल दर्पणमा अब विदेशका खबर। भारतमा चालक दलका सदस्य सहित 13 जना यात्री चढेको एयरफोर्स विमान AN-32 दिउँसोको 1 बजेदेखि सम्पर्कविहीन भएको छ। भारतीय वायु सेवाको विमान आसामको जोरहाटबाट अरुणाञ्चलमा रहेको मेचुका उपत्यकाका लागि उडेको थियो। दिउँसो 12:25 उडेको विमान 1 बजेतिर सम्पर्कमा आएको थियो, त्यसपछि भने विमान सम्पर्कमा नआएको भारतीय संचार माध्यमले जनाएका छन्। विमानलाई खोज्नका लागि अहिले सबै उपलब्ध साधनको प्रयोग भइरहेको खबरमा उल्लेख गरिएको छ, तर अहिलेसम्म भने विमानका बारेमा केही जानकारी पनि आउन सकेको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको 3 दिने राजकीय भ्रमणका सिलसिलामा लन्डन जानुभएको छ। विरोधका बीच राष्ट्रपति ट्रम्पलाई बेलायत सरकारले रातो कार्पेट बिछ्याएर स्वागत गरेको छ। राष्ट्रपति ट्रम्प बेलायतकी महारानी एलिजाबेथ द्वितीयले आयोजना गर्ने राजकीय रात्रिभोजमा सहभागी हुनुहुनेछ। राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै अमेरिकाको महत्वपूर्ण साझेदार देश बेलायतको भ्रमण गर्दा आफूलाई लन्डनका मेयर सद्दिक खानले गरेको व्यवहार मूर्खतापूर्ण रहेको भन्दै आलोचना गर्नुभएको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश विजयी भएका छन्। लगन खेलमा रहेको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा आज भएको प्रतियोगितामा आर्मीले प्रदेश 1 3-0 र गण्डकीले प्रदेश 3 3-0 को सोझो सेटमा पराजित गर्यो। आज भएका अन्य खेलमा एपीएफले प्रदेश नम्बर 2 25-19, 25-14 र 25-14 अंकले पराजित गर्यो। नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई 25-15, 25-21 र 25-15 को सेटमा पराजित गर्यो। प्रतियोगिताको विजेताले 3,00,000 रुपियाँ र उपविजेताले 1,50,000 रुपियाँ पुरस्कार पाउनेछन्।
विश्वकप क्रिकेट विशेष।
आईसीसी 1 दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले इङ्ल्याण्डलाई जितका लागि 349 रनको फराकिलो लक्ष्य दिएको छ। इङ्ल्याण्डको नटिङहममा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले 50 ओभरमा 8 विकेट गुमाएर 348 रन जोड्यो। पाकिस्तानका लागि मोहम्मद हाफिज, बाबर आजम र सरफराज अहमदले अर्धशतकीय इनिङ खेले। हाफिजले 84, आजमले 63 तथा कप्तान अहमदले 55 रन बनाए। यस्तै इमाम उल हकले 44 तथा फकर जमानले 36 रन जोडेका छन्। इङ्ल्याण्डका क्रिस बोक्स र मोइन अलीले 3-3 तथा मार्क वुडले 2 विकेट लिए। 349 रनको लक्ष्य पछ्याइरहेको इङ्ल्याण्डले अहिले ताजा अवस्थामा 10 ओभर 5 बलको खेल सकिँदा 2 विकेट गुमाएर 65 रन जोडेको छ। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बजारमा 1,500 र 100 दरका नक्कली नोटको बिगबिगी, सक्कली र नक्कली नोट चिनेर कारोबार गर्न राष्ट्र बैंकको आग्रह।
धरानको डेंगू प्रभावित क्षेत्रमा रोग फैलिन नदिन अभियान शुरू, लामखुट्टे सहित लामखुट्टेका अण्डा र लार्भा मार्ने काम हुँदै।
सोलुखुम्बुको छिस्काममा प्रहरी चौकीमा आक्रमण नभएको गृह मन्त्रालयको भनाई, सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति नभएको विप्लव समूहको प्रतिक्रिया।
भारतमा चालक दलका सदस्य सहित 13 जना यात्रु चढेको विमान सम्पर्कविहीन, दिउँसोदेखि हराएको विमान अझै सम्पर्कमा आएन।
र विश्वकप क्रिकेटमा इङ्ल्याण्ड पाकिस्तानले दिएको 349 रनको लक्ष्य पछ्याउँदै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै भोजेन्द्र बस्नेत र मोहन पौडेल पनि बिदा हुन्छौ। नमस्कार।